Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले स्वास्थ्य सम्बन्धीका सबै विषयगत सेवाहरू वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्यो। वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर घोषणा।
बर्दियामा विद्युत चुहावट 26% झारेको प्राधिकरणको दावी, पोहोरको तुलनामा करिब 10% घट्यो।
प्रदेश सभा सदस्यहरूको शपथ आज हुने, प्रदेश प्रमुखको पदबहाली पनि आजै।
र आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेलमा बलियो टोली नामिबियासँग खेल्ने। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट सविता जेसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेशन शुभयात्राका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले स्वास्थ्य सम्बन्धीका सबै विषयगत सेवाहरू स्थानीय तहलाई हस्तान्तरण गरेको छ। वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सम्बन्धीका सबै सेवाहरू वीरेन्द्रनगर नगर कार्यपालिकालाई जिम्मा लगाइएको हो। जिल्ला जनस्वास्थ्य प्रमुख धीरजङ शाहले नगरपालिकाका कार्यकारी प्रमुख कृष्ण खड्कालाई प्रमाणपत्र सहितको सबै सेवा हस्तान्तरण गर्नुभएको हो। अब जिल्ला जनस्वास्थ्यबाट प्रदान गर्दै आएका सबै काम वीरेन्द्रनगर कार्यपालिकाबाटै हुने भएका छन्। अन्य ठाउँका काम पनि सम्बन्धित स्थानीय तहको कार्यालयबाट हुने जनाइएको छ। हस्तान्तरण कार्यक्रममा सुर्खेत क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य ध्रुव कुमार शाहीले स्थानीय तहले पाएको जिम्मेवारी कुशलतापूर्वक निभाउनु पर्नेमा जोड दिनुभयो। उहाँले वीरेन्द्रनगरका सबैवटावासीलाई स्वास्थ्य सम्बन्धीका सबै सेवा छिटो र प्रभावकारी रूपले वितरण गर्न सुझाव दिनुभएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य खड्कबहादुर खत्रीले स्थानीय तहबाटै सबै कामहरू हुने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिनुभयो। यस्तै वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाका 16 वडाहरूले पूर्ण खोपयुक्त वडा घोषणा भएपछि नगरपालिकालाई नै पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो। वीरेन्द्रनगरका सबै वडाहरूमा 16 23 महिनासम्मका 1740 बालबालिकाहरूले सबै प्रकारका खोप पाइसकेकाले वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको नगर स्वास्थ्य संयोजक उदय थापाले जानकारी दिनुभयो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरूको सहभागिता रहेको थियो।
प्रदेश सभा सदस्यहरूको शपथ आज हुने भएको छ। प्रदेश नम्बर 6 का सदस्यहरूले आज बिहान जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रमका बीच शपथ लिने तयारी भइरहेको छ। प्रदेश नम्बर 6 का 40 सदस्यहरूले प्रदेश प्रमुख दुर्गा केशर खनालबाट शपथ लिने कार्यक्रम रहेको छ। नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ लिए लगतै प्रदेश सभा सदस्यहरूको शपथ कार्यक्रम तय गरेका हुन्। निर्वाचन आयोगले राष्ट्रपति भवनमै पुगेर प्रदेश प्रमुखहरूलाई प्रदेश सभाको अन्तिम मत प्रणाम बुझाइसकेको छ। प्रदेश प्रमुखहरूले आयोगका पदाधिकारी र सरकारका मुख्य सचिव तथा सचिवसँग बैठक गरेर आफ्नो कार्यालय कर्मचारी एवं तत्काल गर्नुपर्ने जिम्मेवारीका बारेमा समेत जिज्ञासा राखेका थिए। बैठकमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अहिलेप्रसाद यादवले प्रदेश सभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्न अघि नै शपथ ग्रहण गराइसक्नुपर्ने कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। यस्तै प्रदेश नम्बर 6 प्रदेश प्रमुखको कार्यालय पनि हिजो स्थापना गरिएको छ। क्षेत्रीय वन तालिम केन्द्रमा बोट टाँसेर कार्यालय स्थापना गरिएको हो। प्रदेश प्रमुखहरूलाई तत्कालका लागि मन्त्री स्तरको सुविधा र सुरक्षा उपलब्ध गराइएको छ। प्रदेश सभा बैठक बसेको 20 दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। बैठकले मुख्यमन्त्री र प्रदेश सरकारको चयन पनि गर्नेछ। प्रदेश सभा सदस्यहरूलाई शपथ खुवाउनु अघि प्रदेश प्रमुखले आज पदभार गर्ने कार्यक्रम समेत रहेको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बर्दिया गुलरियाले चुहावट नियन्त्रण तथा कम भोल्टेजको समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। वितरण केन्द्र गुलरियाका प्रमुख अवधेश कुमार गुप्ताले यसका लागि बाँसगढी, जमुनी र मैना पोखरमा तीनवटा फिडर सञ्चालनमा ल्याइएको बताउनुभयो। यसअघि गत कार्तिकमा पनि ठाकुरबाबा र भुरीगाउँ फिडर निर्माण गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। चालू आर्थिक वर्ष 2074-75 चुहावट नियन्त्रणको अभियानकै कारण यसलाई 26% झारेको उहाँको दावी छ। बर्दियामा गत आर्थिक वर्ष 2073-74 विद्युत चुहावट करिब 36% रहेको थियो।
सातवटै प्रदेशका सदस्यहरूले आज आफ्नो प्रदेश सभामा नवनियुक्त प्रदेश प्रमुखहरूबाट शपथ लिने भएका छन्। निर्वाचन सम्पन्न भएको करिब 1.5 महिनापछि उनीहरूले पदको शपथ लिन लागेका हुन्। यसै सन्दर्भमा मैले सुर्खेतको क्षेत्र नम्बर 1 कका प्रदेश सभा सदस्य ठमर विष्टलाई तपाईँले आफ्नो क्षेत्रमा मुख्य रूपमा के समस्या देख्नु भएको छ त भनी सोधेको छु।
त्यो सकिन्छ। मुख्य कुरा त अब यो अब मेरो क्षेत्र अथवा नेपालको सन्दर्भमा या यस्तो जो विकासोन्मुख देशहरूमा हुने विकासको प्राथमिकता धेरै अन्तर हुँदैन। मुख्य कुरा अब यातायातको सञ्जालले जोड्नुपर्छ, त्यो मुख्य कुरा हो। विद्युतीकरणको कुरा हो। अब त्यसपछि अब मान्छेलाई आधारभूत रूपले आवश्यक पर्ने गाँसपास कपास, स्वास्थ्य, शिक्षा, सुरक्षाका कुराहरू हुन्छन्। निश्चित रूपले अब प्रदेशको तहमा कुरा गर्दा यता जसरी गुरुबाकोट सिम्ता गाउँपालिका अन्तर्गतका धेरै ठाउँहरूमा सुकुम्बासीका समस्याहरू छन्। अब यिनै प्राथमिकतामा पर्छन् खास गरी पहिलो चरणमा।
के लाग्छ यहाँलाई जुन समस्याहरू यहाँले केलाउनुभयो, सडकदेखि सुकुम्बासी समस्याका कुराहरू, विद्युतीकरणका कुराहरूमा आफ्नो कार्यकालमा चाहिँ म यही चाहिँ गर्न सकौँला अथवा यही चाहिँ चुनौती छ नै मेरो अगाडि भनेर त्यो देख्नु भएको छ, त्यसको लेखाजोखा गर्नु भएको छ कि छैन?
त्यो गरिएको छ, त्यो नगर्ने कुरै भएन। त्यो बाचा गरेरै हामीले जनतालाई विश्वस्त बनायौँ र जनताले विश्वास गरेर हामीलाई अब अमूल्य मत दिनुभयो, त्यो विश्वास गरेरै हो। र अब हामीले पनि जनताले गरेको विश्वास अनुसार कुठराघात नहुने गरी इमान्दारीपूर्वक हामीले अब राज्यको साधन स्रोतले भ्याएसम्म हामी काम गर्ने वचनबद्धतामै छौँ, त्यसमा कुनै हलचल हुँदैन।
भन्न सक्नुहुन्छ तपाईँले म आफ्नो कार्यकालमा यी कुराहरूमा चाहिँ परिवर्तन ल्याउने छु, जनताले अनुभूति गर्ने गरेर यो यो काम गर्नेछु भनेर भन्न सक्नुहुन्छ अहिले?
सकिन्छ। पहिलो कुरा के छ भने अब यो एउटा कुरा हामी सबैले जनतालाई पनि बुझाउन जरुरी छ। अब एउटा हामी कहाँ अलिकति विकासवादी कुराहरू धेरै हुने, त्यसको कति सही गलत कति छ, कति सुशासन छ, कति चाहिँ त्यसमा भ्रष्टाचार भइराखेको छ भन्ने कुरा नहुने, तुरुन्तै विकासको नाममा अब त्यहाँ अनेक खालका चाहिँ खेलहरू हुने, विकास पनि एउटा दीर्घकालीन नहुने, देशको ढुकुटी सिधै जाने, विकास भन्ने मान्छे 1-2 महिना रमाउन नपाउँदै त्यहाँ फेरि खड्डा मड्डा पर्ने, अब रोड धेरै हुन्छ कि खाल्डो धेरै हुन्छ भन्ने कुराको पनि अब बहस छ नेपालमा, केलाई भनिन्छ रोड भन्ने खालको छ। यी सबै कुराले एउटा कुरा त्यो पनि हामीले बताउन जरुरी छ। हामीले अलिक गर्न खोजेको फरक चिज के हो भने पहिलो कुरा राज्यको हामीले थितिमिति बसाल्ने हो। अहिलेसम्म जसरी भ्रष्टाचारयुक्त नेपाल, कुशासनयुक्त नेपाल, एउटा चाहिँ तपाईँको जसरी बद्धा नेपाल, पुरानो नेपालको रूपमा हामीले व्यतीत गऱ्यौँ, त्यसरी हुँदैन। त्यसकारण अब 10,000 शहीदहरूले रगत बगाएर संविधान पनि आएको छ। यो जसरी हामीले सङ्घीय प्रणाली भनेका छौँ एउटा ड्रास्टिकल चेन्ज हो राजनीतिक रूपले, र जहाँसम्म लाग्छ यो सातै प्रदेशमा पनि लागू हुन्छ होला र सङ्घमा पनि यो चुनौती छ हामी सबैलाई। यसको थितिमिति हामी बसाल्न सक्छौँ कि सक्दैनौँ, किनकि सङ्घीयताको अभ्यास भनेको यो हिजै राजतन्त्रको बहुदलको कालमा या गणतन्त्र कालमा एउटा सिस्टममा आएर हिजो 601 थानले जसरी काम गर्थे त्यो स्थिति होइन। हामीले त कमसेकम तपाईँको सातै प्रदेशमा या हाम्रो प्रदेशमा या हाम्रो जहाँ निर्वाचन क्षेत्र छ या भनौँ न यो 6 नम्बर प्रदेशमा अहिले जे जति संविधानले तोकेका कुराहरू छन् यसलाई एउटा संरचनामा मात्रै ढाल्न सक्यौँ भने पनि अब तपाईँले देखिहाल्नुभयो अब यहाँ राजधानीका कुरा छन् नारा जुलुस हुन्छ, अब अरूका कुराहरू होलान् भोलि नारा जुलुस हुन्छ, कयौँ हामीले त्यस्ता कुराहरू निर्णय गर्नु पर्ला प्रदेशबाट, त्यहाँ नारा जुलुस होला, सबैले सबैलाई चाहिँ अब बुझ्ने कुरा पनि हुँदैन। त्यसकारण यो 5 वर्षमा एउटा संरचना बनाएर दियौँ भने अरू कुरा त धेरै गर्नुपर्ने छैन नि त। गाँसबाज कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा संविधानले नै ग्यारेन्टी लिएको छ, अहिले त्यसलाई फेसिलिट मात्रै हामीले गर्ने हो। अब वृद्धा वृद्धिलाई निश्चित रूपले चाहिँ अब भत्ता पुर्याउने कुरा हामीले 5,000 कुरा उल्लेख गरेकै छौँ, त्यो पुर्याउनै पर्यो। त्यसपछि त्यसको डेटको कुरा पनि जसरी 70 वर्ष भनेर अलिक अवैज्ञानिक राखिएको छ त्यसलाई झार्नै पर्यो। जे जति कुराहरू भइराखेका छ यो अब दलितका कुरा या चाहिँ महिलाका कुरा या जनजातिका कुरा या विधवा विपन्न वर्गका कुरामा जसरी एउटा भिकको रूपले दिइरहेछ नि राज्यले, त्यो नभएर यसलाई अलिकति सुविधाको रूपले र अलिकति पुग्ने गरिकन फेरि राज्यले दिन पर्यो। यी खालका कुराहरू मात्रै हामीले अलिकति पहिलो चरणमा गर्न सक्यौँ भने त हाई हाई भइहाल्छ नि सरकार त, यो जो कुन पार्टीको बन्यो को व्यक्तिले गर्यो भन्ने सरोकार त हुँदैन. सबै जनताले जब प्रत्यावधि हुने गरी पाउन थाल्छ त्यसपछि त एउटा चाहिँ राज्यको एउटा अनुमति भइहाल्छ.
यो काममा कतिको सहजता भन्न जसरी तपाईँले सजिलै मजासँग बडा महत्त्वपूर्ण कुरा उठाउनु भयो नि, यसलाई व्यवहारमा उतार्न कतिको सजिलो छ?
होइन, व्यवहारमा त अब पहिलो कुरा हामीले अब सैद्धान्तिक रूपले पास हुने कुरामा पनि धेरै राम्रो कुरा हो, किनकि यस्तै यस्तै एजेन्डाहरू पास गराउँदा या परिवर्तन हुँदा 10,00,000 मान्छे मरेर पनि तपाईँको परिवर्तन नभएका कुराहरू छन्, एउटा ड्रास्टिकल चेन्ज हो, यो राम्रो कुरा हो. तपाईँले भने जस्तै अब प्र्याक्टिसमा जानलाई फेरि सबैले चाहिँ तपाईँको कम्मर कस्नुपर्छ, लाग्नुपर्छ, त्यो खालको एउटा लगाव पनि हुनु पर्यो, वैज्ञानिक र इमान्दार हुनु पर्यो.
आम जनगुनासो के छ भने नेताहरू पदमा नहुँदा बडा जनहितको कुरा गर्ने, होइन समाज हितको कुरा गर्ने, राष्ट्र हितको कुरा गर्ने, तर पदमा पुगिसकेपछि हामीले देख्यौँ सबै पार्टीका नेताहरूलाई, काङ्ग्रेसलाई देख्यौँ, एमाललाई देख्यौँ, माओवादीलाई देख्यौँ, उहाँहरू छुट्टा छुट्टी जाँदा र एक भएर जाँदा पनि हामीले सरकारमा देखिसक्यौँ कसले कति काम गर्नुभयो भन्ने कुरा. प्रवृत्ति त नेताहरूको जनतामुखी र देशहित भन्दा पनि आफ्नो र आफ्नो समूहको आफ्नो गुटको हितमा बढी देखियो नि त.
त्यस्तो छ, तर फेरि यस्तो पनि छ, अब जस्तो तपाईँको अहिले जसरी हामीले रसियाको विकासको कुरा गर्छौँ या चाइनाको, जसरी 1917 त्यहाँ रिभोल्युसन भयो, यस्तै अब 2-3 वर्ष त त्यहाँ यस्तै अस्थिरता भयो कि, लुटपाट जसले हान्न सक्छ, जसले मार्न सक्छ, जसले लुट्न सक्छ, जो बलियो छ त्यसले खाने खालको भयो. तर राज्यले यस्तो चाहिँ तपाईँको रुल ल्यायो कि अब सडकमा निस्किन बित्तिकै वायद काम बिना सडकमा निस्कियो भने त्यो राज्यले नियन्त्रण गर्ने, आफ्नो काममा लाग्ने, दायाँ बायाँ भ्रष्टाचार या अलिकति दायाँ बायाँ गर्न बित्तिकै तपाईँको चाहिँ तुरन्तै जेलनेल गर्ने. अब तिथिमिति पनि पास गराउनु पर्यो नि त हामीले प्रदेशबाट, चाहे मैले गरौँला या हिजोको राष्ट्रपति प्रधानमन्त्री, त्यो पनि अब खोज गर्न पर्यो कुन पार्टीको भन्ने कुरो भएन कि.
6 नम्बर प्रदेशको आर्थिक उन्नतिका लागि, यहाँको जनताको आर्थिक स्तरको उन्नतिका लागि के गर्नुपर्ने देख्नुहुन्छ?
अब यहाँको कुरा तपाईँले भने जस्तै गरिबी पनि छ, अर्को सँगसँगै एउटा चाहिँ आशावादी कुरा के छ भने अहिलेसम्मकै 6 वटा प्रदेशमध्येको साधन स्रोतको हिसाबले हामी धनी छौँ. हामी कहाँ त कस्तो छ भने एकदम दराजमा राखेको धन, ब्याङ्कमा राखेको जस्तो धन छ.
दराज कस्तो छ कि चाबी नै छैन, हामी खुल्न सकिरहेको छैनौँ चाबी.
होइन, चाबी त अब खुल्छ नि, तपाईँले खुल्ने नै अब तपाईँको मकसद हो भने, उद्देश्य हो भने, तपाईँको सेफै छ भने त फुटाल्न नै सकिन्छ नि, भित्र त निकाल्न जसरी पनि सकिन्छ, त्यो कुनै ठुलो कुरो होइन, त्यो निकाल्नुपर्छ, त्यो राम्रो कुरा हो नि त. हामी कहाँ भएको ल भन्नुहोस् तपाईँले, कर्णालीले भेरीको मात्रै हामीले चाहिँ हाइड्रो पावरबाट कति 22-25 हजार मेगावाट बिजुली निस्किन्छ, 75% चाहिँ तपाईँको हामीले चाहिँ विदेशमा बिक्री गर्न सक्छौँ या अन्य प्रदेशमा यो जान सक्छ भनेपछि, यो अरू त कुरा छोडिदिनुहोस्, टुरिज्मका कुरा, हर्बलका कुरा, अरू सबै कुरा चाहिँ तपाईँ सबै छोडिदिनुहोस्, यतिले मात्रै पनि कहाँ पुग्छ हाम्रो प्रदेश, धेरै कुरा गर्नुपर्छ र.
उहाँ हुनुहुन्थ्यो सुर्खेतको क्षेत्र नम्बर 1 प्रदेश सभा कका प्रदेश सभा सदस्य ठमर विष्ट भेरी खबरसँग कुरा गर्दै. भेरी खबरमा छिमेक सेरेफेरो लगायतका खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम.
सबैको मन सुने
रेडियो भेरी एफएम.
तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ. हामीले यति बेलासम्म जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत का स्वास्थ्य सम्बन्धी सबै विषयगत सेवाहरू वीरेन्द्र नगरपालिकाले हस्तान्तरण गर्यो. वीरेन्द्र पूर्ण खोपयुक्त नगर घोषणा. बर्दिया विद्युत चुहावट 26% झारेको प्राधिकरणको दावी. पोहोरको तुलनामा 10% घट्यो लगायतका खबरहरू प्रस्तुत गर्यौँ. अब लागौँ बाँकी खबरतिर. कालीकोटको स्थानीय बासिन्दाले स्थानीय तहमा सोचेअनुसारको सेवा सुविधा नपाएको गुनासो गरेका छन्. 9 स्थानीय तहमध्ये अधिकांशमा सचिव र अध्यक्ष कार्यालय नभेटिने गरेको गुनासो उनीहरूले गरेका हुन्. जनतालाई पञ्जीकरण सिफारिस लगायतका सुविधा लिन समेत समस्या भएको सेवा गराएको गुनासो छ. 3 नगरपालिका र 6 गाउँपालिका गरेर 82 वडा रहेको कालीकोटमा 6 वडा सचिवले सबै वडा धान्नुपर्ने बाध्यता रहेको बताइएको छ. बाँकी 77 वडा सचिव विहीन रहेका छन्।
मुगुको रारा र मानसरोवर जाने पर्यटकहरूलाई लक्षित गरी सुर्खेत वीरेन्द्रनगर 14 गढीमा स्टे होटल भ्याली भ्यू सञ्चालनमा आएको छ. पर्यटकीय हिसाबले उपयुक्त मानिएको सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत पर्ने गढीमा होटल व्यवसाय संघ सुर्खेतका अध्यक्ष तर्क बहादुर साई, ऐन बहादुर साई र लीलाराम आचार्यको संयुक्त लगानीमा होटल सञ्चालनमा आउन लागेको हो. 6 करोडको लगानी रहेको होटलको गत वर्ष मंगसिर महिनादेखि निर्माण कार्य शुरू भएको थियो. होटल निर्माणको काम अन्तिम चरणमा पुगेको होटल सञ्चालक समितिका अध्यक्ष तर्क बहादुर शाहीले माघ 15 गतेदेखि होटल सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो. दैलेख सुर्खेत लगायत मानसरोवरसम्मको यात्रा गर्ने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको होटलमा हेलिप्याड समेतको व्यवस्था रहेको छ. 1 बिघा क्षेत्रफलमा फैलिएको होटलमा बास बस्नका लागि हाल 25 कोठा रहेको र 50 कोठा पुर्याउने लक्ष्य रहेको होटल सञ्चालक समितिका अध्यक्ष शाहीको भनाइ छ.
प्रशान्ति वृद्धाश्रम सुर्खेतले सञ्चार माध्यम मार्फत उत्कृष्ट योगदान पुर्याएको भन्दै रेडियो भेरीलाई सम्मान गरेको छ। सञ्चार माध्यम मार्फत आफ्ना सूचना तथा समाचारलाई प्राथमिकताका साथ प्रसारण गरेको भन्दै रेडियो भेरीका व्यवस्थापक केशव कोरेला र पत्रकार मधुवन विष्टलाई संस्थाले सम्मान गरेको हो। संस्थाको 19 साधारण सभाको अवसरमा यस वर्ष सञ्चार माध्यमहरूमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको संस्थाले जनाएको छ। संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले आगामी दिनमा पनि सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभएको छ। प्रशान्ति विद्राश्रममा रहेका वृद्ध वृद्धलाई याम विशी स्मृति प्रतिष्ठान सुर्खेतले न्यानो कपडा एवं फलफुल पनि वितरण गरेको छ। एमबिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं शहीद एमबिसीका पिता शेरबहादुर बुढाको विशेष आतिथ्य एवं शहीद परिवारको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो। एमबिसीले क्षेत्र नम्बर 6 प्रदेश स्थापनाका लागि भएको आन्दोलनमा शहादत प्राप्त गर्नुभएको हो। यता संस्थामा वीरनगर 1 गणेश गुरुङले 10,000 सहयोग गरेर भजन कीर्तन कार्यक्रम समेत गर्नुभएको बताइएको छ।
यता निलसागर वृद्धाश्रम बाँकेले सुर्खेतमा आफ्नो शाखा विस्तार गरेको छ। सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी निलसागर वृद्धाश्रम केन्द्र सुर्खेतमा समाजसेवी जीवन कुमार साकेको अध्यक्षतामा 11 सदस्यीय कार्यसमिति गठन गरिएको हो। उपाध्यक्षमा पुष्पा कोइराला, सचिवमा राजेन्द्र विष्ट, कोषाध्यक्षमा रमा आचार्य, सहकोषाध्यक्षमा प्रभा रावत र सदस्यहरूमा कृष्णनाथ योगी, लीला गुरुङ, गंगाराम आचार्य, कुलबहादुर ठाडा, खेमराज सापकोटा र प्रतिमा गौतम रहनु भएको छ। त्यस्तै सल्लाहकार समितिको संयोजकमा गेहेन्द्र प्रसाद दाहाल र सदस्यहरूमा निर्मल पन्त र दीपा सापकोटा रहनु भएको छ।
कम्प्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नम्बर 6 समिति विस्तार भएको छ। सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी विस्तार गरिएको प्रदेश कार्य समितिको उपाध्यक्षमा रविन्द्र विक्रम केसी रुकुम, सचिवमा सनत कुमार शर्मा सल्यान, सहसचिवमा खगेन्द्र बहादुर पुलामी मगर सुर्खेत र कोषाध्यक्षमा लोकप्रसाद दाहाल सुर्खेत चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा भीम मल्ल सल्यान, प्रेम प्रकाश चन्द सुर्खेत र खुमा केसी खड्का रुकुम रहनु भएको छ। अन्य 3 सदस्यहरू पछि मनोनित गर्ने क्यान महासंघ 6 नम्बर प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले बताउनु भएको छ। कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले क्यान महासंघले यस प्रदेशमै प्रविधिको विकासमा जोड दिनुपर्नेमा सुझाव दिनुभएको छ। भेरी खबरमा विदेश र खेल खबर अझै बाँकी छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँहरूले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले यति बेलासम्म प्रदेशसभा सदस्यहरूको शपथ आज, प्रदेश प्रमुखको पदबारे पनि आजै, बर्दियामा विद्युत चुहावट 26% झारेको प्राधिकरणको दावी, पोहोरको तुलनामा करिब 10% घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर र बाँकी खबरमा लागौं विदेशको खबरतिर। अमेरिकाको माथिल्लो सदन सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि सरकारले आफ्ना कामकाज बन्द गर्न थालेको छ। संघीय निकायहरूलाई रकम उपलब्ध गराउन सम्बन्धी विधेयक सिनेट स्वीकृत गरेपछि अमेरिका आर्थिक संकटमा पर्न थालेको विश्लेषण गरिएको छ। आर्थिक संकट पर्ने भएपछि अमेरिकी सरकारले आफ्ना कामकाज नै ठप्प पार्नुपर्ने अवस्था आएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। विधेयक पारित नभएसँगै अत्यावश्यक बाहेक अमेरिकी संघीय निकायका लाखौं कर्मचारीलाई बेतलबी विदा समेत दिन थालिएको छ। व्हाइट हाउस र कंग्रेसमा एउटै पार्टी रिपब्लिकनको नियन्त्रण नहुँदा पनि सरकारी कामकाज प्रभावित भएको हो।
फेरि खबरमा अब खेल खबर। नेपाल पनि सहभागी हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 खेलतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले विश्वकप लिग डिभिजन 2 खेलतालिका सार्वजनिक गरेको हो। तालिका अनुसार आगामी माघ 25 आयोजक नामिबियासँग नेपालले आफ्नो पहिलो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले माघ 26 ओमानको सामना गर्नेछ भने तेस्रो खेलमा 28 युएईसँग खेल्ने जनाएको छ। चौथो खेलमा 29 केन्यासँग र 5 तथा अन्तिम खेलमा क्यानाडाको सामना गर्नेछ। प्रतियोगिताको शीर्ष 2 स्थानमा रहने टोली जिम्बाब्वेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि छानिनेछन्। ओमान र क्यानाडा डिभिजन 3 घटुवा हुँदै डिभिजन 2 छानिँदा नेपाल, किन्या, युएई र नामिबिया शीर्ष डिभिजनबाट घटुवा भएका छन्।
सर्वाधिक चर्चित इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको खेलाडी छनौट अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पनि शुरूआती चरणमा छनौट हुन सफल हुनुभएको छ। आइपिएलको अक्सनमा पर्ने उहाँ पहिलो नेपाली क्रिकेटर समेत हुनुहुन्छ। अक्सनमा बोली लागि उहाँले आइपिएलमा खेल्ने अवसर पाउनुहुनेछ। आइपिएलको अक्सनका लागि 360 भारतीय सहित 578 खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा 276 नम्बरमा सन्दीपको नाम रहेको छ। एसोसिएट देशबाट परेका उहाँको न्यूनतम मूल्य 20 लाख बारु तोकिएको छ। अक्सनले 27 र 28 तारिकमा बेङ्गलुरुमा हुने बताइएको छ। फ्रेन्चाइज टिमहरूले अक्सनमा रहेका खेलाडीहरूलाई आफ्ना टिममा भित्र्याउन बोली लगाउनेछन्। अक्सनमा परेका सबै खेलाडीको बिक्री हुन्छन् भन्ने निश्चित भने नरहेको बताइएको छ। यसअघि शक्ति गौचनले आइपिएल टिममा राजस्थान रोयल्सका लागि ट्रायल दिनुभएको थियो। नेपाली क्रिकेट टिमका एक सदस्यले एजेन्ट मार्फत सन्दीपको नाम पठाइएको जनाएका छन्। माइकल क्लार्कको सहयोगमा अस्ट्रेलियामा समेत खेलिसकेका कारण सन्दीपलाई केही सहज भएको उहाँको भनाइ छ। कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत 39 राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ आर्मी क्लबका रञ्जित तामाङले उपाधि हात पार्नुभएको छ। हिजो भएको फाइनलमा रत्नले सशस्त्र प्रहरी बलका दिपेश तामीलाई 19-21, 21-6 र 21-12 पाखा लगाउनु भएको हो। महिला एकलमा पनि आर्मीकै नक्सल देवी तामाङले उपाधि हात पार्नुभएको छ। उहाँले पनि सशस्त्र प्रहरीकै शिक्षा श्रेष्ठलाई 21-13 र 21-14 को सोझो सेटमा पराजित गर्नुभएको हो। विजेता आर्मीका तामाङ दुवै दिदी भाइ रहेको बताइएको छ। यसैगरी पुरुष जोडीतर्फ आर्मीकै रञ्जित तामाङ र नवीन श्रेष्ठ सशस्त्रका दिपेश धामी र विजित थापालाई पराजित गर्नुभएको छ भने रत्न र नवीनको जोडीले दिपेश र विजितको जोडीलाई 21-19, 21-14 सोझो सेटमा पराजित गरेको हो। महिला जोडीतर्फ पनि आर्मीकै नक्सल देवी तामाङ र अनुसुया राईको जोडीले उपाधि हात पारेको छ। यो जोडीले सशस्त्र प्रहरीका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई 21-19 र 21-17 सोझो सेटमा पराजित गरेको हो। मिक्स जोडीमा पनि आर्मीकै रञ्जित तामाङ र नक्सल देवी तामाङको जोडीले सशस्त्र प्रहरीको विजित थापा मगर र शोभा गौचनको जोडीलाई पाखा लगाएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले स्वास्थ्य सम्बन्धीका सबै विषयगत सेवाहरू वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्यो। वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर घोषणा।
बर्दियामा विद्युत चुवावट 26% झारेको प्राधिकरणको दावी, पोहोरको तुलनामा करिब 10% घट्यो।
प्रदेश सभा सदस्यहरूको शपथ आज हुने, प्रदेश प्रमुखको पद बहाली पनि आजै।
र आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल आयोजक नामिबियासँग खेल्ने। हवस् तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै सविता जेसी र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।